مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی، ہمارے پروڈیوسر ہیں انجم ہیرلڈ گل اور اسٹوڈیو انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، کل 14 اگست ہے، قیام پاکستان کی سالگرہ کا دن، آزادی کا دن۔ بانی پاکستان قائد اعظم محمد علی جناح اور مسلم لیگ نے انگریزوں سے آزادی کی تحریک کے دوران میں الگ ملک کا مطالبہ دو قومی نظریے کی بنیاد پر کیا تھا، یعنی ہندو اور مسلمان دو الگ قومیں ہیں، اس لیے ہندوستان کو آزاد کرتے ہوئے مسلمانوں کے لیے علیحدہ ریاست قائم کی جائے۔ لیکن جب یہ مطالبہ مان لیا گیا تو پاکستان کے قیام سے 3 دن پہلے قائد اعظم نے آئین ساز اسمبلی میں اہم تقریر کی۔ انہوں نے کہا، آپ آزاد ہیں اپنے مندروں میں جانے کے لیے، آپ آزاد ہیں اپنی مسجدوں میں جانے کے لیے اور ریاست پاکستان میں اپنی کسی بھی عبادت گاہ میں جانے کے لیے۔ آپ کا تعلق کسی بھی مذہب، ذات یا نسل سے ہو، ریاست کا اس سے کوئی لینا دینا نہیں۔ ہم آج کے پروگرام میں قائد اعظم کی اس تقریر کی اہمیت، پاکستان میں اقلیتوں کو حاصل حقوق اور ان کو درپیش صورتحال پر بات کریں گے۔ میں اپنے مہمانوں کا تعارف کروا دوں جن لوگوں سے ہم آج بات کریں گے۔ ان میں ڈاکٹر اشوک کمار، بلوچستان سے سینیٹر ہیں، نیشنل پارٹی سے تعلق ہے۔ اعظم مراج مسیحی دانشور ہیں، پاکستان میں مسیحیوں کی خدمات اور ان کے کام پر 11 کتابیں شائع کر چکے ہیں۔ فیصل بن خالد یا فیصل بن خالد پاکستان کے واحد اعلانیہ یہودی ہیں اور اس کے لیے اقلیت کے حقوق کے لیے آواز اٹھاتے ہیں۔ جولیس سالک یعنی جے سالک 4 بار پاکستان کی قومی اسمبلی کے رکن بن چکے ہیں۔ جسٹس ناصرہ اقبال ماہر قانون ہیں، لاہور ہائی کورٹ کی سابق جج ہیں۔ اور حاشر ابن ارشاد دانشور ہیں، رائٹر ہیں، استاد ہیں، ان سے بھی اس بارے میں بات کریں گے۔ ان سب لوگوں سے جو بنیادی بات ہم کرنا چاہتے ہیں وہ قائد اعظم کی اس تقریر کی اہمیت اور پاکستان میں اقلیتوں کے جو حقوق حاصل ہیں اس بارے میں بات کریں گے۔ فیصل بن خالد یا فیصل بن خالد، انہوں نے ہمیں جوائن کر لیا کراچی سے، آپ میری آواز سن سکتے ہیں؟ جی، اگر آپ تک میری آواز پہنچ رہی ہے، آپ جی فیصل بن خالد، آپ بات سن سکتے ہیں میری؟
آپ کی آواز ٹوٹ رہی ہے۔
اچھا، آپ جانتے ہیں کل پاکستان کا یوم آزادی ہے، قیام پاکستان کی سالگرہ ہے، تو اس میں ہم اس سے پہلے جو قائد اعظم نے تقریر کی تھی 11 اگست کو، اس بارے میں بات کرنا چاہتے ہیں۔ ظاہر ہے آپ نے بھی تقریر سنی ہوگی جس میں انہوں نے سب لوگوں کو مساوی شہری ہونے کی بات کی تھی قائد اعظم نے، لیکن اب کیا صورتحال ہے پاکستان میں اقلیتوں کے لیے، آپ ہمیں اس بارے میں کچھ بتا سکتے ہیں؟ میری غالباً لائن ڈراپ ہو گئی ہے، ہم کوشش کریں گے کہ ان سے دوبارہ رابطہ کریں۔ ہم اس وقت گفتگو کر رہے ہیں قائد اعظم کی 11 اگست کی تقریر، جس میں انہوں نے فرمایا تھا کہ پاکستان آزاد ہو گیا ہے۔ انہوں نے اس دن دو قومی نظریے کی بات نہیں کی، اس دن انہوں نے ہندو مسلم یا کسی اور مذہبی اکائی کی بات نہیں کی۔ انہوں نے کہا کہ اب تمام پاکستانی برابر کے شہری ہیں، سب لوگ اپنی عبادت گاہوں میں جانے کے لیے آزاد ہیں، اور حکومت ریاست پاکستان کا کسی بھی مذہب، ذات یا نسل سے، ریاست کا اسے کوئی لینا دینا نہیں۔ قائد اعظم کے انتقال کے بعد جو دستور ساز اسمبلی نے پاکستان کا پہلا آئین بنایا، یا 1956 میں اس آئین کا نفاذ ہوا، پھر دوسرا آئین بنا 1962 میں، اور پھر 1973 میں تیسرا آئین بنا جو اس وقت نافذ العمل ہے، جس میں کئی ترمیم ہو چکی ہیں، لیکن وہ جو آئین ہے اس کی شکوں میں غیر مسلموں کو مکمل تحفظ تو دیا گیا ہے ایک عام شہری کی طرح، لیکن کچھ نہ کچھ مقامات پر امتیازی سلوک بھی ہے کچھ مذہبی اکائیوں کے ساتھ۔ اس بارے میں ہم آج دانشوروں سے اور استادوں سے اور اقلیتی اکائیوں کے نمائندوں سے، لوگوں سے بات کرنا چاہیں گے۔ ہم جاننا چاہیں گے ان کا اس بارے میں کیا خیال ہے، وہ کیسے اس سارے معاملے کو دیکھتے ہیں، اور پاکستان میں اقلیتوں کو کیا حقوق حاصل ہیں، کیا صورتحال ہے، کیا شکایات ہیں. جسٹس ناصرہ جاوید اقبال نے ہمیں جوائن کیا، بہت شکریہ میڈم. ہم آج بات کر رہے ہیں، کل پاکستان کا یوم آزادی ہے اور ہم قائد اعظم کی جو 11 اگست کی تقریر تھی، خاص طور پر اس بارے میں بات کرنا چاہتے ہیں. اس تقریر سے تو ایسا لگتا تھا کہ پاکستان کا اگر سب لوگوں کو برابر کا شہری تسلیم کیا جائے گا تو جیسے یہ کچھ سیکولر ریاست ہوگی اور سارے ہم یہاں پہ کوئی اقلیت نہیں ہوگی، اندازہ اس سے یہ ہوتا ہے. تو آپ کیا سمجھتے ہیں کہ بعد میں جو آئین بنایا گیا اور تو اس کے تحت کیا تمام اقلیتوں کو مکمل حقوق ویسے ہی ملے جیسے جیسے مسلمانوں کو یا اکثریتی اکائیوں کو ہیں، یا کچھ فرق رکھا گیا، اور آج کیا صورتحال ہے آج کے پاکستان میں؟
میں سمجھتی ہوں ابتدا میں تو جو آئین بنا 56 کا، اس میں تو ایسی کوئی نہیں تھی ان کے خلاف ڈسکریمنیشن، لیکن ضیاء الحق نے جب 73 کے آئین کو پامال کیا اور دوبارہ اس کو ریسٹور کیا تو اس میں بہت سی تبدیلیاں اس نے لائی تھی، اور اس میں سمجھتی ہوں یہ ساری صورتحال بدلی تھی. کیونکہ جیسے قائد اعظم نے فرمایا تھا کہ مسلمز ول سیز ٹو بی مسلمز اینڈ ہندوز ول سیز ٹو بی ہندوز اینڈ کرسچنز ول سیز ٹو بی کرسچنز، دے ول بی آل ایکول سٹیزنز آف دا اسٹیٹ and you are free to go to your temples, your churches, your synagogues, wherever. لیکن بعد میں میں سمجھتی ہوں زیادہ تکلیف دے جو صورت پاکستان میں ہوئی وہ ضیاء الحق کی وجہ سے ہوئی. اس نے اسلام کو اپنا بنایا ایک قسم کا کرچ ٹو ون اوور پاپولر سپورٹ، اور اس نے ریفرینڈم بھی آپ کو یاد ہے کرایا کہ اگر آپ اسلام چاہتے ہیں تو آپ میرے لیے ووٹ کریں. تو لپ سروس تو سارے اسلام کو دیتے ہیں، اس لیے انہوں نے اسلام کے لیے ریفرینڈم میں اس کو ووٹ ڈال دیا تو وہ بس بادشاہ بن گیا، وچ واز آئی تھنک وی سفرڈ دا موسٹ اینڈ دیٹ شوڈ نیور ہیو ہیپنڈ. لیکن میں سمجھتی ہوں کہ شاید کوئی تبدیلی آنی چاہیے اور آئی بھی ہے. اور مجھے یاد ہے ہمارے ایک ممبر تھے پارلیمنٹ کے، مینو بھنڈارا، ہی واز اے پارسی. اس نے پروپوز کیا تھا کہ قائد اعظم کی جو اسپیچ ہے اس کو آپ آبجیکٹو ریزولوشن کے ساتھ انٹیگرل پارٹ آف دا کانسٹیٹیوشن بنائیں. تو تحریک اس بیچارے نے چلائی لیکن اس کو زندگی نے فرصت نہ دی، ہی پاسڈ اوے اینڈ دیٹ ریمینڈ ویئر اٹ واز.
میں غالباً یہ مشرف صاحب کے دور کی بات ہے.
جی
جی. اچھا لیکن جو 1973 کا آئین بھی جو ہے جو 73 میں منظور ہوا، مطلب بعد میں تو اب ترمیم ہوئی ہیں، لیکن اس وقت بھی اس میں یہ چیز شامل تھی اور آج بھی ہے کہ پاکستان میں غیر مسلم افراد صدر اور وزیر اعظم نہیں بن سکتے. تو اس صورت میں پھر ان کے برابر کا شہری،
میں سمجھتی ہوں
جی،
جس وقت یہ ترامیم ہو رہی تھی نا 18th Amendment، جس وقت سارا اس کو رضا ربانی نے ری بوٹ کیا تھا،
جی
اس وقت ہم لوگوں نے پروپوز کیا تھا کہ ایک تو خواتین کے خلاف بھی ڈسکریمنیشن ہے اور اس میں اقلیتوں کے خلاف بھی جگہ جگہ ڈسکریمنیشن ہے، یہ سب چیزیں نکال دی جائیں. لیکن بس وہ اصل میں سمجھتی ہوں جو مائنڈ سیٹ بدل دیا تھا ضیاء الحق نے اس کی وجہ سے، اور آبجیکٹو ریزولوشن کو انٹیگرل پارٹ آف دا کانسٹیٹیوشن بنانا جو تھا نا اس کی وجہ سے ہوا. دیکھیے اگر ہیڈ آف دا اسٹیٹ نہ بھی رکھتے وہاں پہ اس میں جو اس کا مذہب تھا تو کوئی فرق نہیں پڑنا تھا، بیکاز دیر از سچ این اوور ویلمنگ میجورٹی آف مسلم کہ میرا خیال ہے کبھی کوئی امکان ہونا نہیں تھا، جیسے رومن کیتھلک نہیں بنتا صدر کبھی امریکہ کا. تو آئی مین ایون تھنگز وچ آر ناٹ ریٹن وہ ہو جاتی ہے اسی طریقے سے. تو ان کو اس طرح آرٹیکولیٹ کرنے سے ایسے ہی اپنے منہ کا مزہ جو ہے اس کو خراب کرنا، اس کا فائدہ کوئی نہیں تھا.
جی اچھا، پاکستان میں بہت زیادہ انڈیا پہ تنقید کی جاتی ہے، شاید بعض اوقات وہ درست بھی ہوتی ہے، بعض اوقات غلط بھی ہوتی ہے، لیکن دیکھیں وہاں پر انہوں نے مسلمان صدور بھی بنائے ہیں، سکھ صدر بھی بنایا ہے، بلکہ سکھ وزیر اعظم بھی بنایا ہے، تو ان کی اچھی بات تو پاکستان بھی اس طرح لے سکتا تھا.
جی ہاں بالکل لے سکتا تھا، اس میں کوئی شک نہیں. اور میں آپ کو یہ بات بتاؤں کہ علامہ اقبال اور قائد اعظم نے کہا تھا کہ پاکستان ول بی اسپرچل ڈیموکریسی. اب اسپرچل ڈیموکریسی جو اسپرچل کا لفظ تھا نا، اس کے بعد بارے میں یہ ہمیشہ کنفیوژن ہوتی تھی کہ واٹ ڈڈ دے مین بائی دا ورڈ اسپرچل. تو ان کی مراد یہ تھی کہ اٹ ول بی اے ریسپیکٹ فار ہیومینٹی، انسانیت کی عزت، انسانیت کی قدر. That is the meaning of the word spiritual. But it was wrongly interpreted or inferred کہ جی یہ spiritual means religious. ایسی بات نہیں تھی کبھی بھی ان کے تصور میں.
अच्छा, एक एक ज़रा नाजुक सूरत हाल है पाकिस्तान में, तो शायद इस बारे में बहुत खुल के बात नहीं हो सकती, लेकिन पाकिस्तान में अहमदियों को इज्तिमा का हक़ नहीं है, इबादत गाह बनाने का हक़ नहीं है, हद ये कि कुरान पढ़ने और कुर्बानी करने का भी हक़ नहीं है। तो ये पाकिस्तान के आइन का
जी
तजाद नहीं है कि एक तरफ तो वो सबको मसावी हकूक़ देने की बात करता है और दूसरी तरफ एक तबके से ये हकूक़ छीन लेता है?
असल में सूरत हाल ये है कि इक्तदार को अपने करीब रखने के लिए जो भी आता है वो देखता है कि जी माइंडसेट लोगों की क्या है. एक्सक्यूज मी, तो ये तो जो शिक है ना, ये अहमदियों को काफिर डिक्लेयर करना, ये तो जुल्फिकार अली भुट्टो ने किया था, आप शायद जानते ही
जी जी
होंगे.
बिल्कुल।
और उससे पहले ऐसी कोई बात नहीं थी, लेकिन जब एक दफा एक बात कहीं पे आ जाए इस किस्म की, तो स्टेटस को एंटी को रिस्टोर करना बहुत मुश्किल हो जाता है.
जी
और यही बात जो जियाउल हक ने चीजें इंट्रोड्यूस की थी, 18th अमेंडमेंट जब आई थी, तो हमने खवातीन की जो एक्टिविज्म की मूवमेंट है, हमने तो प्रपोज किया था कि जी आप इसको जो भी है इसमें अमेंडमेंट आई हुई या तरामीम शुदा आईन, इसको खत्म करें. पहले 1900 जो 74 का आईन है, 1973 का, उसको
जी
आप रिस्टोर करें इन इट्स प्रिस्टीन फॉर्म. फिर आपने जो को फेडरलिज्म के बारे में या किसी चीज के बारे में करनी है अमेंडमेंट, वो उससे शुरू करें, ताकि स्टेटस को एंटी रहे ही कोई ना.
जी
लेकिन वो फिर मिजाज के मुताबिक जो उस वक्त होगा. आप देखिए, जब वो जो तरमीम वाला था ना, अपना उन्होंने बनाया हुआ था, कमेटी बनाई हुई थी, उसमें
जी
कोई औरत नहीं थी,
जी
उसमें कोई माइनॉरिटी नहीं थी. तो फिर आ जाके वही चीजें रही जो उन लोगों ने पसंद की जो उस कमेटी में थे.
अच्छा,
ये
एक एक
बातें हमेशा मुश्किल हो जाती हैं कि वापस आप वो सूरत लाए जो कभी थी.
जी अच्छा, एक बात जो कायद अजम की तकरीर में बहुत, यानी उन्होंने तो बहुत वजाहत से की है, लेकिन हमारा हम सबका जहन मजहब की तरफ चला जाता है। उन्होंने नस्ली और जो जात बिरादरी है उनकी अकलियतों की भी बात की है, तो क्या नस्ली और लसानी अकलियतें भी वैसे ही तवज्जो के मुस्तहिक हैं जैसे मजहबी अकलियतें?
बिल्कुल यकीनन. और ये देखिए कि इसके बारे में अलामा इकबाल जो विजन जिन्होंने दी थी, उन्होंने कहा था फिरका बंदी है कहीं और
जी
कहीं जाते
जाते
हैं, क्या जमाने में पनपने की यही
यही बात
बात
है
है. अब
जी
देवबंदी और बरेलवी और शिया और सुन्नी और कायदे आजम खुद, आप देखिए ये कितनी एक पते की बात है. ये इस्माइली थे अपने फिक्र के हिसाब से, फिर
जी
इन्होंने इस्माइली का अपना फिका छोड़ दिया, लेकिन ये फिका जाफरिया इन्होंने कभी नहीं छोड़ी.
जी
जब उनसे पूछा गया कि आपका मसलक क्या है, तो उन्होंने कहा अल्हम्दुलिल्लाह मैं मुसलमान हूँ, मेरा मसलक वही है जो मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम का.
जी
तो इसलिए वो ये मसलक जात बरादरी से बालातर थे. इकबाल भी जिन्होंने तसव्वुर दिया, और कायदे आजम भी जिन्होंने उस तसव्वुर को हकीकत का रूप देने में हमारी क़यादत की.
जी
दोनों का इस बारे में, लिसानियत के बारे में, मजहबी अकलियतों में या ये ग्रोहबंदी जो फिरका वारियत है, इसके बारे में बिल्कुल ये ख्याल था कि ऐसा होना ही नहीं चाहिए.
ठीक।
लेकिन वो देखे ना, जो जो अपने इक्तदार की खातिर जो कर लेता है ना, उसको वापस ले जाना हमारे लिए बड़ा मुश्किल हो
मुमकिन नहीं
जाता है.
रहा।
और
ठीक
यही सूरत हाल है जिसकी वजह से हमारे यहाँ बहुत सी ऐसी सूरत हाल पेश आई है. आप जानते हैं शांति नगर का वाक्या हुआ,
जी
फिर यहाँ कोई 2-3 साल हुए यहाँ लाहौर के बिल्कुल करीब जो जगह है वहां पे वाकया हुआ. ये सारे वाकयात कभी हो नहीं सकते थे अगर वो तसव्वुर जिस पे कायदे आजम ने और अल्लामा इकबाल ने कायम किया था इस रियासत को, वो अपने असल रूप में रहते.
दुरुस्त कह रही हैं आप। बहुत शुक्रिया आपका जस्टिस नासरा इकबाल, हमसे बात कर रही थी, बहुत शुक्रिया, आपने कीमती वक्त दिया और हमसे गुफ्तगू की। हमें डॉक्टर अशोक कुमार ने ज्वाइन कर लिया है जो सेनेटर हैं, बलूचिस्तान से ताल्लुक़ है। सर बहुत शुक्रिया वक्त देने के लिए। हम योम आज़ादी भी है कल, लेकिन हम 11 अगस्त की कायद अजम की तकरीर है उस बारे में बात कर रहे हैं, जिसमें उन्होंने तमाम शहरियों को बराबर के हकूक़ देने की बात की थी। आप बताइए, ज़ाहिर आपका ताल्लुक तो यानी आप आला रहनुमा हैं, तो आप हमें सही बता सकते हैं कि आज का पाकिस्तान वैसे ही है जैसा कायदे आजम ने चाहा था?
देखे ना भाई, आपकी बात बिल्कुल 11 अगस्त की जो स्पीच के अंदर काजी मंदिना ने जो फरमाया था कि हम सब पाकिस्तानी हैं, हमारा दूसरे कोई इशू नहीं है, किसी के मजहब का मजहब अलग है, हर किसी का मजहब अपना अपना है, हर किसी को अपनी आजादी है मंदिर में जाने की, मस्जिद में जाने की, गुरुद्वारे में जाने की, चर्च में जाने की. तो मैं समझता हूँ कि अभी जो पाकिस्तान है वो यकीनन कायदेजम के वीएन वाला नहीं है, लेकिन दूसरी बात ये है कि ये भी नहीं है कि जिस तरीके से हमारे अकलियती बिरादरी के या माइनॉरिटी के लोग जिस तरीके से पाकिस्तान का इमेज बार शो करते हैं, मैं उससे इत्तफाक नहीं करता.
अच्छा।
अब आप देखें के माइनॉरिटी के अंदर हम जो भी हैं, हमें पाकिस्तान के अंदर बिल्कुल फुल्ली आजादी है, हम अपना मजहबी त्योहार बिल्कुल आजादी से मनाते हैं, हमें किसी चीज का कोई हेजिटेशन नहीं है।
अच्छी बात।
लिहाजा पाकिस्तान में इस वक्त जो मजहबी इंता पसंदी है उसकी वजह से यकीनन माइनॉरिटी के कुछ लोग अफेक्टेड होते हैं
जी।
और जितने लोग हैं उस हिसाब से अफेक्टेड होते हैं। अब ये पाकिस्तान पूरा दहशतगर्दी की एक लपेट में है। अगर बोला जाए कि भाई चर्च में वहाँ धमाका हो गया या मंदिर में हो गया, यकीनन मंदिर में भी हुआ है, चर्च में भी हुआ है, लाहौर में भी हुआ है, बहुत सी जगहों में पाकिस्तान में हुआ है, लेकिन उसके बनिस्बत मस्जिदों में भी हो रहा है। देखिए ना, ये मजहबी इंतजाम, इसमें मजहब का कोई ताल्लुक नहीं है, कायदेजम का भी नहीं। पाकिस्तानी हम को तो फख्र है कि हम पाकिस्तानी हैं
जी।
सबसे पहले हमारा पाकिस्तान है, हम पाकिस्तानी हैं, उसके बाद है मजहब की बात। तो मजहब के अंदर अब मजहब में इंता पसंदी, यकीनन मैं समझ रहा हूँ कि पाकिस्तान के अंदर मजहबी इंता पसंदी बढ़ रही है, वो खतरनाक है, लेकिन ये बिल्कुल नहीं है। हाँ, छोटे मोटे मसाइल तो है, वो अगर आप इंडिया में देखें, गुजरात में जाके देखें, तो वहां के मुसलमानों के साथ क्या हो रहा है
जी।
तो ये एक अलग चीज है, जिस तरीके से काजिम ने फरमाया था यकीनन उसके ऊपर अमल दराम नहीं हो रहा, लेकिन ये भी नहीं कि कायदेजम ने जो फरमाया था उसके ऊपर बिल्कुल अमल दराम नहीं होता। आज अलहमदिल्ला हमारे, मैं समझता हूँ कि पाकिस्तान के सेनेट के अंदर हमारे चार माइनॉरिटी के, चार भी नहीं बल्कि सात माइनॉरिटी के बंदे हैं
जी।
और ये हम लोगों का खुद का वीएन है, हम खुद कर सकते हैं। हमारे अंदर भी मजहबी इंता पसंदी हिंदू के अंदर भी है, क्रिश्चियन के अंदर भी है। मैं आपको थोड़ा सा एक मिसाल दूंगा कि अभी मीरपुर खास हमारा डिस्ट्रिक्ट मकसद थरपारकर का इलाका, सिंध का इलाका है मीरपुर खास, वहां से एक माइनॉरिटी का बंदा मुस्लिम के सामने खड़ा हुआ था, जहां 20% भी माइनॉरिटी के वोट नहीं है, लेकिन उसने मेरा ख्याल है कि 60,000 या 70,000 वोट उठाए। 70,000 में से 60,000 या 55,000 मुस्लिम वोट थे जो माइनॉरिटी के बंदे को मिले। वही माइनॉरिटी का बंदा आज मिनिस्टर है, उसके पास 3 मिनिस्ट्री है। हमारे सिंध के अंदर बहुत से ऐसे है, 3-4 मिनिस्टर माइनॉरिटी के मिनिस्टर है। वफाक में भी पहले था, आप देखें वफाक के अंदर जो हमारा अभी सेंटर है कामरान माइकल साहब, वो वजीर खजाना भी रहे
जी।
उसके बाद सेंटर भी रहे,
सेनेटर
वफाक जी वजीर पोर्ट एंड शिपिंग भी रहे। तो देखिए कायदेजम का जो वीएम था, कायदेजम की तो पहले जो पहली कानून असेंबली के अंदर ला मिनिस्टर अकलित का था
जी,
मेयर कराची का अकलित का था। तो हम अकलित वाले पाकिस्तान के अंदर हमें इतनी बड़ी दुश्वारी नहीं है जितनी हमारे अकलित के मजहबी जो प्रोपेंडा है, जिस तरीके से मुसलमानों के अंदर भी मजहबी इंता पसंदी है, तो हमारे अंदर भी 2-4 ऐसे ग्रुप हैं जो मजहब के नाम पे सियासत करना चाहते हैं। तो मैं तो आपके तफसर से ये भी हमारे माइनॉरिटी के दोस्तों को गुजारिश करूंगा कि मजहब के नाम पे सियासत ना करें, सियासत अपनी एबिलिटी के ऊपर, अपनी कैबिलिटी के ऊपर करें, अपनी सर्विस के ऊपर करें।
बहुत अच्छी बात।
तो मैंने आपसे ये गुजारिश की ना कि जिस तरीके से हमारे पाकिस्तान का इमेज बाहर दिखाया जाता है
जी,
अब मैंने आपको एक मिसाल दी आले, दूसरी मिसाल में थरपारकर की, दो बार कौमी असेंबली की नशिस्त के ऊपर डॉक्टर महेश मलानी जीत के आए
हैं।
वहाँ चलो ठीक है, 45% माइनॉरिटी है, लेकिन वो मेजॉरिटी तो मुसलमान की है, उन्होंने वोट उनको दिया है। मीरपुर खास में मेजॉरिटी मुसलमानों की है, उनको दिया है। तीसरा भी एक हमारा माइनॉरिटी का बंदा यहाँ से जीत के आया है, उनको मुसलमानों ने वोट दिया है। लेकिन ये कुछ लोग है कि ये इस चीज को भड़का के हमारे मुल्क का इमेज खराब करना चाहते हैं।
ठीक है।
अब सिर्फ हमें एक इधर प्रॉब्लम जरूर है, पोस्ट कन्वर्जन,
इसलिए
भी वो एक मखसूस गिरोह जो 2-4-6 बंदे हैं जिन्होंने ऐसे इस्लाम का टीका उठाया हुआ है, वो इमेच्योर बंदों को बहला के तहला के मुस्लिम करते हैं और उसी को मीडिया के ऊपर दिखाते हैं। तो मैं समझता हूँ कि ये 2-4 छोटी चीजें हमारे साथ जरूर है, ये दूसरी जगहों पे भी है। हिंदुस्तान में जाओ तो हिंदुस्तान में भी है, जहाँ मुसलमान अक्सर में भी है, लेकिन गुजरात सूबा जैसे है उसके अंदर मुसलमानों के साथ कितना जुल्म हो रहा है।
बिल्कुल।
अब हमें इस सारी चीजों को, मजहब वाली चीज को छोड़ के, हमको अपने हिसाब से अपने जहन से चलना होगा कि हम पाकिस्तानी है, और जहाँ भी ह्यूमन राइट की वायोलेशन हो वहाँ हमको इसी चीज दौड़ना चाहिए कि भाई ह्यूमन राइट की वायोलेशन ना हो। اب مقبوضہ کشمیر میں دیکھیں آج کیا ہو رہا ہے, وہ بھی ہمارے بھائی ہیں, ہماری طرح انسان ہے, ان کے ساتھ کیا ہو رہا ہے آپ خود دیکھیں.
جی ہاں,
تو میری تو آپ کے تاثر سے یہی ہماری میسج ہوگا, 11 اگست ہے, 14 اگست ہوگا, لیکن 14 اگست کو بھی ہم پاکستان کا مقصد کی آزادی کا دن مناتے ہیں. آج ہم 14 اگست کو ہم جو ہے کشمیری بھائیوں کے ساتھ یکجہتی کے طور پہ منا رہے ہیں, تو میں تو آپ کے تاثر سے یہ کہوں گا کہ پاکستان کے اندر مائنارٹی بالکل محفوظ ہے, چند پرسن ہیں جو یہ چیز کرتے ہیں.
اچھا ڈاکٹر صاحب, یہ
صوبے کے اندر رہ رہا ہوں, اس صوبے کے اندر رہ رہا ہوں جہاں میں نہیں سمجھتا ہوں کہ ہمارے نوابوں نے, سرداروں نے ہمیں اس طریقے سے رکھا ہوا ہے جس طریقے سے اپنے بندوں کو نہیں رکھا ہوا ہے, اپنے مسلمان بھائیوں کو نہیں رکھا ہوا ہے. آپ اگر نواب بگٹی کا مثال لوگے تو نواب بگٹی صاحب کے اس ڈیرے کے اندر 150 گھر تھے ہندوؤں کے. ہاں, اس کے شہادت کے بعد وہاں سے انہوں کے ساتھ ظلم ہوا, لیکن جب تک وہ نواب بیٹھا ہوا تھا وہاں کے ہندو اپنے آپ کو
محفوظ
نواب کے بعد خود سمجھتے تھے. اب ہمارا ایک دوسرا کھوزدار کے علاقے میں بڑا ایک دوسرا شہر ہے جس کو نال کہتے ہیں, جو میر گوس بچ بزنجو کا علاقہ ہے, وہاں ہندو کا اتنا بڑا ڈیرا ہے جہاں مسلمانوں کے گھر شادی ہوتی ہے, گمی پیشی ہوتی ہے, تو اس ڈیرے میں آ کے رہتے ہیں, تو ان کے انہوں نے بالکل ان کو سنبھالا ہوا ہے اور ساتھ میں بالکل اپنے رائٹ کے ساتھ سے رہ رہے ہیں, تو کہیں کہیں جگہ ضرور ہے. لیکن میں تو پھر سے آپ سے یہ کہوں گا کہ آپ کے میسج کے, آپ کے جو ہے نا اپنا پروگرام کے تعصب سے ہمارے بلوچ پاکستان کے مائنارٹی کے دوستوں کو, کہ ہم خود کو بولتے ہیں کہ مائنارٹی, بھائی ہم تو اسی چیز کا ہم اپنے آپ کو کمپلیکس بنا لے جائیں, نہ مائنارٹی نہ میجارٹی, ہم پاکستانی ہیں, ہمارا رائٹ ہے.
بہت اچھی بات ہے. اچھا لیکن اب یہ بتائیں کہ وہ جو ہندو لڑکیوں کا اغوا ہوتا ہے, انہیں مسلمان کیا جاتا ہے, آپ نے بھی ذکر کیا, تو اس کی وجہ سے بہت سے ہندو, کئی سو ہندو میرا خیال ہے, اگر میں زیادہ نہیں بتا رہا تو کئی سو تو لازمن سرحد پار کر کے انڈیا چلے گئے, وہاں انہوں نے پناہ طلب کی ہے, تو یہ اس سے بھی تو پاکستان کا نام برا ہو رہا ہے. اس کو روکنے کے لیے اب آپ رکنے پارلیمنٹ ہے, آپ کچھ کوشش نہیں کر رہے کہ یہاں پہ امن ہو جائے, اس طرح کی حرکتیں نہ ہوں؟
نہیں, ہاں یہ آپ کی بات بالکل بجائے, میں مانتا ہوں ہندو برابر جیسے مائگریٹ ہو کے گئے, ہندو گئے, ہندوستان گئے, لیکن بات میں نے آپ سے وہی کیا نا, کس پرسنٹیج میں یا کس کونے میں انتہا پسندی ہندو, جو مذہبی انتہا پسندی ہے, مان رہا ہوں, اس میں میں نے انکار آپ سے نہیں کیا کہ ہے, ہم کوشش بھی کرتے رہے, لیکن ان کے ساتھ تھوڑا بہت میں سمجھتا ہوں کہ والدین کے اوپر یا اپنے مذہب کے اوپر آتا ہے کہ ہم اپنے بچوں کو کون سی تربیت دیتے ہیں.
جی,
بچوں کے اوپر نظر رکھیں, بچوں کو تربیت دیں, اور باقی یہی ہے کہ جس طریقے سے ابھی ہم نے لا پاس ہوا ہے, سندھ کے اندر پاس ہوا ہے کہ بھئی 18 سال کی عمر کے بعد شادی ہونی چاہیے, تو ہمارا ادھر بھی مطالبہ یہ ہے کہ اگر 18 سال کے بعد میچور ہونے کے بعد کسی بھی بندہ ہے, کوئی بھی بندہ کسی مذہب میں جانا چاہتا ہے, اس کو آزادی ہونی چاہیے اور آزادی ہے جائے, لیکن ہمارا یہ سب ادھر ضرور ہے کہ 18 سال کی نیچے کی عمر کے اندر جس طرح کے ہوتا ہے وہ ایک دکھ کی بات بھی ہے, دکھ بھی ہوتا ہے. کوشش ہماری اسی پہ ہے کہ ہم اس چیز کو امینڈمنٹ کرائے کہ بھئی کوئی بھی مذہب تبدیل ہو تو 18 سال کی ایج کے بعد اس کو آزادی ہے. جس طریقے سے میں آپ کو ایک چھوٹا سا مثال دوں گا, اگلے چکر ہم سنگاپور گئے تھے کسی کانفرنس کے اندر, وہاں فلپین کی مجھے ڈپٹی چیئرمین ملی, ان کی بیٹی کا اس نے مجھے پکچر دکھایا, تو ساتھ میں وہ لڑکے کا دکھایا, تو بولتا ہے میں نے بولا یہ کیا ہے, بولتا ہمارے پاس وہ بالکل سول لا ہے کہ میری بیٹی ہندو ہے, اس نے مسلمان سے شادی کی ہے, وہ مسلمان ہے, وہ ہندو ہے, کوئی ایشو نہیں ہے. یہ ہر دنیا میں ایسے, یہ پاکستان میں سمجھتا ہوں کہ نہیں ہے, پاکستان میں ہونا چاہیے, جس کی مرضی ہے جہاں جائے,
ٹھیک ہے ڈاکٹر صاحب, بہت شکریہ. جی جی, بہت شکریہ اپنا قیمتی وقت دینے کے لیے اور اپنے خیالات سے آگاہ کرنے کے لیے, بہت مہربانی آپ کی. ہمیں فیشل بن خالد نے کراچی سے جوائن کیا ہے, آپ کو میری آواز آ رہی ہے؟ اس وقت کچھ شاید ہماری ڈسٹربینس ہو گئی تھی.
جی ہاں, آپ کی آواز آ رہی ہے, اور بہت بہت شکریہ وائس آف امریکہ کا کہ مجھے اپنے پروگرام میں بلایا. میں انگریزی میں زیادہ سوچتا ہوں,
میرا
تھاٹ پروسیس انگریزی میں, میں اردو میں پوری کوشش کروں گا بہت اچھے طریقے سے اپنے آپ کا اظہار خیال کر سکوں.
ٹھیک ہے,
ایک سوال تھا ابھی جب آپ کی بات इनसे कर रहे थे, मैं अभी प्रोग्राम में शामिल हुआ हूँ। ये क्यों जरूरी है कि एक हिंदू लड़की को अगर एक मुसलमान लड़के पसंद आया है और उसको शादी करना चाहती है तो हमारे लॉ में इस चीज की इजाजत होनी चाहिए कि एक मुसलमान लड़का एक हिंदू या क्रिश्चियन लड़की से, एक मुसलमान लड़का एक हिंदू लड़की से शादी कर सके? हमारे पास अगर हम एक डेमोक्रेसी है ट्रूली, तो इस चीज की इजाजत होनी चाहिए, तो ये प्रॉब्लम ही नहीं होगी फोर्स कन्वर्जन की हकीकत है या नहीं है रिगार्डलेस इसके।
जी, असल में मसला ये कि वहाँ पे कम उम्र लड़कियों के साथ ऐसा हो रहा है, अगर 18 साल से ज्यादा की लड़की है वो खुद सोचने समझने के काबिल है, गालिबन इस पर वो इजहार ख्याल कर रहे थे। आप मुझे ये बताएं कि मतलब अच्छी बात तो मैं नहीं कर रहा, तो तकलीफ दे बात है, लेकिन पाकिस्तान में यहूदियों के खिलाफ शदीद जज्बात पाए जाते हैं और आप वाहिद गालिबन वाहिद मुल्क के वाहिद इलानिया यहूदी हैं, तो ऐसी हिम्मत कैसे की आपने ये कहने की कि आप यहूदी?
एक वक्त आता है कि इंसान जो है डर डर के थक जाता है, और मैं ये नहीं कहूंगा कि मैं बहादुर हूँ, मैं ये कहूंगा कि वो शख्स जो अपना खौफ अपने साथ वाले इर्द गिर्द खड़े हुए लोगों से ज्यादा देर तक छुपा सकता है, तो उसको शायद अंग्रेजी में करेज कहते हैं या उर्दू में बहादुरी कहते हैं। डरता हर शख्स है और डरना एक कुदरती अमल है जिससे आदमी अपने आप को महफूज रखने की जो है सोच सोचता है। अब एक सोशल मीडिया का जमाना है, मैं खुद 31 इयर्स का हूँ और आई एम इंडिया मिलेनियल जनरेशन ऑफ दिस कंट्री। अब डरना और उससे खौफ खाना इतना आसान नहीं रहा, क्योंकि सोशल मीडिया एक ऐसी चीज है जो मेरे जैसे मैस्लोज लॉ ऑफ हायरकी ऑफ नीड्स के जो बिल्कुल नीचे जो रहने वाले जो लोग हैं, हमें ये एक अपॉर्चुनिटी देता है ये सोशल मीडिया कि हम नीचे अपने उस स्लैब में रहते हुए जो उसके टॉप जो सेगमेंट्स हैं सेल्फ एक्चुअलाइजेशन के, वो हम कर सकें। नाउ वी कैन, अब हम जो है अपने लिए कानून को तब्दीली और कानून की बेहतरी के लिए आवाज उठा सकते हैं और आवाज पहुंचा सकते हैं, और इसका सिर्फ और सिर्फ क्रेडिट सोशल मीडिया को जाता है।
दुरुस्त।
तो अब एक वक्त आ चुका था, एक इर्तकाई अमल होता है एक डेमोक्रेसी का, और डेमोक्रेसी में रहते हुए शहरियों का भी एक इर्तकाई अमल होता है, और मैं नहीं तो कोई और, कोई नहीं तो कोई और, अपने अपने मसाइल के लिए लोग आवाज उठाना लोगों ने शुरू कर दी है, और मैंने भी जो है इस चीज को किया है। अच्छा, अब मैं ये बीच में ये जरूर कहूंगा, मेरा ये अमल एक छोटी सी कंट्रीब्यूशन है उन पाकिस्तानी कदावर शख्सियात के लिए जिन्होंने पाकिस्तान में सिविल लिबर्टीज और मजहब की आजादी और प्रोग्रेसिव व्यूज के लिए उन्होंने उस पर काम किया है। ये मेरी उनके काम के लिए एक छोटी सी कंट्रीब्यूशन है जो भी मैंने एक्टिविज्म किया और उससे जो भी रिजल्ट्स आए।
बहुत अच्छी बात है, लेकिन अब ये बताएं कि जब आपने ऐलान किया तो आपको इम्तियाजी सलूक का सामना तो नहीं हुआ, क्योंकि जाहिर है ये करना होता है पूरी दुनिया में माइनॉरिटीज के साथ, तो आपको कुछ आपके साथ कोई डिस्क्रिमिनेशन तो नहीं हुआ?
जहां तक ताल्लुक है, एक सोशल एक्सपेरिमेंट्स मैंने किए हैं, तो बाय ट्रेनिंग मैं सिविल इंजीनियर हूं, लेकिन मुझे साइकोलॉजी और सोशियोलॉजी और इंसानी बिहेवियर ह्यूमन बिहेवियर पढ़ने में और स्टडी करने में एक मेरा शौक है, तो मैंने सोशल एक्सपेरिमेंट्स भी किए, इसकी उर्दू मुझे नहीं मालूम। उसमें बाजू का मैंने बैठ के कहीं एक चाय के ढाबे के ऊपर कन्वर्सेशन स्ट्राइक की कि हम बात करना शुरू कर दें, और मैंने अपने आप को, वो मुझे वो नहीं जानते थे, और जब भी मैंने ये एक्सपेरिमेंट किया और मैं बात को आगे ला के मजहब और मजहब से फिर मैं यहूदियों को लाया, तो फिर हमेशा मैंने यही सुना कि वो बुरे होते हैं। मैं उससे ही कवर के अंदर रहते हुए उसी आइडेंटिटी के साथ कि मैं भी उन्हीं में से हूँ, मैं पूछता था कि वजह क्या है। मुझे आज तक सिवाय जो कंस्पिरेसी थ्योरीज हैं उसके अलावा मुझे ऐसा कुछ भी नहीं मिला कि जिसपे वो कह सकें कि हमें इस वजह से बुरे लगते हैं। बस वो यही कहते हैं कि हमारे लिए वो हमें तबाह करना चाहते हैं, हमें नुकसान करना चाहते हैं। मैंने उनसे यही कहा कि भाई कि हर कोई अपनी इकोनॉमी बेहतर करना चाहता है, इसके अलावा वो कंपटीशन जायज है, बाकी इसके अलावा हमारे लिए ना ही हमें कोई जो है पैरानोया में हमें कोई तबाह करना चाहता है, और ना ही पैरानोया का जो रिवर्स है कि कोई हमें जो है पूरी दुनिया के अंदर जो है हमें सुपीरियर बनाना चाहता है। तो लेकिन जब हाँ इसके बरक्स जब उस गैदरिंग में जहाँ मेरी आइडेंटिटी को वो जानते हैं, आप यकीन करें हम ऐसे बात करते हैं, ऐसे मजाक करते हैं और ऐसे डीप डिस्कशंस करते हैं कि आप उसमें कोई भी जरा مذہب کا بیچ میں کوئی ڈسکریمنیشن کا جو ہے سوال ہی پیدا نہیں ہوتا.
اچھا اب یہ بتائیں کہ جو آپ نے یعنی اگر جب لوگوں کو بتایا کہ میں یہودی ہوں تو آپ کو لگتا ہے کہ اب آپ کس طرح ڈسکشن کرنے سے اس طرح لوگوں سے بات کرنے سے انہیں بتانے سے لوگوں کا جو میں جو قوت برداشت ہے ٹالرنس ہے وہ بڑھے گی اور وہ لوگوں کو قبول کرنا شروع کر دیں گے, ایسے سائنس ہیں؟
نے بالکل صحیح بہت پیارا سوال کیا ہے اور آپ کے سوال کا میں جواب آپ ہی کے ایکچولی ذہن کے اندر ہے کہ جی ہاں جب ہم بیٹھ کے آپس میں ایک دوسرے سے ملیں گے اور اپنا اپنا جو مذہبی پوائنٹ آف ویو ہے اور جو ایفیلیشن ہے وہ ایک دوسرے سے ڈسکس کرتے ہیں تو اس سے جو ہے معاشرے کے اندر ایک دوسرے کے لیے جگہ پیدا کرنا ٹالرنٹ ہونا اور ایک دوسرے کی سمجھنا وہ زیادہ ہوتا ہے. تو میں یہ سمجھتا ہوں کہ ہمارے جو ایک انویزیبل ایک باؤنڈری ہے ہمارے معاشرے کے اندر وہ ہے بیسیکلی طور پہ سوشیو اکنامک باؤنڈری ہے, لیکن جہاں مائنورٹی اور مسلم پاکستانی بھائی اور مائنورٹی سے ریلیٹڈ جو پاکستانی بھائی ہیں جب وہ آپس میں مل کے بیٹھتے ہیں ان کی ایک گیدرنگ بن جاتی ہے, ایک دوستانہ ماحول بن جاتا ہے, تو وہاں مذہب کی حدود جو ہیں وہ بالکل مٹ جاتی ہیں اور غائب ہو جاتی ہیں.
ٹھیک ہے, اب آپ ایک مجھے بتائیں آپ کے آخری سوال کے پاکستان میں جو مائنورٹیز ہیں, ویسے مجھے مائنورٹی کہنا اچھا نہیں لگتا کیونکہ سب لوگوں کو برابر کا شہری ہونا چاہیے, لیکن اگر چلیں اسے مذہبی وہ کہہ لیں آپ کے تعداد میں کم لوگ ہیں تو ان کی زندگی کیسے بہتر بنائی جا سکتی ہے, کیا مشورے دے سکتے ہیں اس کے لیے, کیا خواہش ہے آپ کی؟
اچھا آپ کے جو ہے سوال کو میں ٹو پارٹ میں لے لیتا ہوں. پہلا والا پارٹ یہ ہے کہ میں بالکل ایگری کرتا ہوں مائنورٹی کوئی بھی نہیں, یہ اگر ڈیموکریسی ہے اور تھیوکریسی نہیں ہے. اگر پاکستان ڈیموکریسی ہے تو ہر کوئی برابر ہے. ہم جتنا جو ہے ٹرائبلزم کی طرف جاتے جائیں گے آئیڈینٹی پالیٹکس کی طرف چلے جاتے رہیں گے کہ یہ میجورٹی یہ مائنورٹی یہ سندھی یہ بلوچی وغیرہ وغیرہ اتنا آگے یہ ہمیشہ یہ ڈیوائڈ ہوتی چلی جائے گی. تو اگر یہ ڈیموکریسی ہے ون ووٹ ون پرسن تو اس میں ہمیں کوئی بیچ میں جو ہے کوئی ڈسکریمنیشن نہیں ہوگی, لیکن ہمارے کانسٹیٹیوشن کے لیے پاکستان مجھے نہیں لگتا کہ قائد اعظم نے اس کو تھیوکریسی بنانے کے لیے اس کو بنایا تھا. انہوں نے ایک اسلامی ملک مسلمانوں کے لیے ضرور بنایا تھا بٹ یہ پاکستانیوں کے لیے ملک تھا اور انہوں نے اس کو تھیوکریسی کبھی بنانے کی کوشش نہیں کی تھی. اچھا دوسرا آپ کے پوائنٹ پہ سوال آتا ہے کہ مائنورٹی کو بہتر کیوں بنایا جائے, میں بالکل حقیقت بات بولوں گا. ایجوکیشن کے دروازے ہر کسی کے لیے کھلے ہیں
جی,
اپرچونیٹیز کے دروازے ہر کسی کے لیے کھلے ہیں اور میں یہ سمجھتا ہوں کہ میری آبزرویشن ہے اور میں اس پہ ڈیبیٹ بھی کر سکتا ہوں کہ ہماری مائنورٹی تعلیم کو جو اویلیبل ٹوٹی پھوٹی جو بھی اپرچونیٹیز اویلیبل ہیں ان کو مائنورٹی ہم اس کو پراپر طریقے سے اویل کرنے کی نہیں کوشش کرتے, یہ ہمارا ایک ڈرا بیک ہے. دوسرا میں مائنورٹی ہوں آپ میجورٹی ہیں, ہم دونوں کو ایک بزنس ماڈل بنائیں اور ایک پروڈکٹ کریٹ کریں. آپ میں یا میری جس کی پروڈکٹ زیادہ مارکیٹیبلٹی اور سیلیبلٹی ہوگی بکنے کے قابل ہوگی وہ بیچے گا. پاکستان میں یہ سمجھتا ہوں کہ ہینڈ فیڈ نہیں کرنا چاہیے کہ فیڈر کے ساتھ کسی مائنورٹی کو اگر آپ پلانا شروع کر دیں ہینڈ فیڈ کرنا شروع کر دیں تو اس سے جو ایک نیچرل ارتقائی عمل آتا ہے کہ لوگ اپنے آپ کو بہتر پروڈکٹیو بناتے ہیں وہ ٹوٹ جائے گا. تو میں یہ سمجھتا ہوں کہ اپرچونیٹی سب کے لیے اویلیبل ہیں اور اس میں ایجوکیشن سے ہی سے سٹارٹ ہونا ہے. ایجوکیشن ہم سٹارٹ کریں گے تو اس کے بعد آگے کی ہم ڈسکشن کر سکیں گے کہ اب آگے اور کیا کرنا ہے. تو میں اس پہ ضرور یہ آخر اپنے آپ کو ریٹریٹ کرتا ہوں کہ ایجوکیشن میں مائنورٹی اویلیبل اپرچونیٹیز کو اس طریقے سے حاصل اویل نہیں کرتی اور اس سے فائدہ نہیں اٹھاتی اور یہ کرنے کے بعد ہی پھر ہم آگے جو ہے اس کی اور گہرائی میں جا سکتے ہیں کہ حاصل کی ہوئی تعلیم سے فائدہ اٹھانے کے لیے اور کیا کیا جائے.
ٹھیک ہے, بہت شکریہ فیشل بن خالد, ہم سے بات کر رہے تھے, بہت آپ نے بہت اچھے طریقے سے اپنا موقف اور اپنے خیالات سے ہمیں آگاہ کیا, ہم بہت شکر گزار ہیں آپ کے. ہم آج بات کر رہے ہیں قائد اعظم کی 11 اگست کی تقریر اور پاکستان میں اقلیتوں کو حاصل حقوق اور ان کو صورتحال کے بارے میں. اس کے لیے ہم نے ابھی فیشل بن خالد سے بات کی جو پاکستان کے واحد اعلانیہ یہودی ہیں, انہوں نے اس کا اظہار کیا اور اب اس بارے میں بتایا کہ ان کے کیا خیالات ہیں. پاکستان میں مائنورٹیز تمام شہریوں کو برابر کے حقوق حاصل ہونے چاہیے, لیکن ان کا کہنا ہے کہ انہوں نے اس لیے یہ اعلان کیا, اس لیے لوگوں کو بتایا کہ تاکہ پاکستان میں اکثریتی مذہبی اکائی کو جو دوسرے لوگوں کے بارے میں خدشات ہیں اور وہ سازشی تھیوریز پہ یقین کرنے لگتے ہیں کہ پوری دنیا شاید ان کے خلاف ہے, انہیں تباہ کرنا چاہتی ہے, تو وہ خیالات تبدیل کریں اور انہیں بتائیں کہ کوئی شخص کوئی گروپ برا نہیں ہوتا, بلکہ کچھ شخصیات بری ہو سکتی ہیں, کچھ لوگ غلط ہو سکتے ہیں, لیکن اس کے لیے سب کے خلاف نہیں ہو جانا چاہیے. اور جو مائنورٹیز ہیں کسی بھی لحاظ سے, مذہبی حساب سے یا نسلی حساب سے, لسانی یعنی زبان کے اختلاف کی بنیاد پر, تو انہیں مکمل حقوق حاصل ہونے چاہیے, ملک تمام لوگ برابر ہیں. ہمیں حاشر ابن شاہ صاحب نے جوائن کر لیا ہے, استاد ہیں, دانشور ہیں, رائٹر ہیں, بہت شکریہ حاشر صاحب. ہم آج گفتگو کر رہے ہیں قائد اعظم کی 11 اگست کی تقریر اور اس کے بعد ہمارے آئین میں جو اقلیتوں کو حقوق حاصل ہیں اور سماجی زندگی میں جو انہیں مسائل درپیش ہیں اس بارے میں. تو اب ڈاکٹر اشوک کمار ہمارے سینیٹر ہیں, ان کا تو خیال ہے کہ پاکستان میں سب حقوق حاصل ہیں, سب حالات ٹھیک ہیں, کہیں کہیں کوئی تھوڑا بہت مسئلہ جیسے فورس کنورژن کا ہے وہ ہے, لیکن باقی ملک کے حالات بالکل ٹھیک ہیں. آپ یہ بتائیں کہ 11 اگست کی تقریر کے بعد اگر قائد اعظم کی زندگی میں آئین بن جاتا تو وہ کیسا ہوتا, کیا اس میں تمام شہری برابر ہوتے؟
دیکھیے, اب یہ تو لوگ ان کے سے بہت سارا پانی بہ گیا ہے. قائد اعظم کی زندگی میں کیا ہوتا اور کیا نہ ہوتا اس بارے میں تو مختلف اندازے ہی لگائے جا سکتے ہیں. تو قیاس آرائی اور خیال آرائی کے گھوڑے دوڑانے کے بجائے اگر یہ دیکھ لیا جائے کہ آج کی زمینی حقیقت کیا ہے تو میرا خیال ہے وہ زیادہ مناسب ہوگا. 11 اگست کی تقریر کا حوالہ آپ جب بھی دیتے ہیں, آپ کو پتا ہے کہ ہمارے بہت سے اور دوست ہیں, بہت سی اور تقریروں کے حوالے جو ہیں وہ لے آتے ہیں جہاں پہ ان کا خیال یہ ہوتا ہے کہ بہت سی چیزیں ایسی ہیں جو کنٹرڈکٹری ہیں. وہ الگ بات ہے کہ کچھ تقریریں سیاسی ہیں اور ایک تقریر جو ہے وہ غیر سیاسی سمجھی جا سکتی ہے یا وہ آئین ساز سمجھی جا سکتی ہے, تو ایک مختلف بحث ہے. لیکن آج کا جو پاکستان ہے, یہ قائد اعظم کی 11 اگست 1947 کی تقریر کی بنیاد پر بنا ہوا پاکستان نہیں ہے. یہ قرارداد مقاصد والا پاکستان ہے, یہ 1956 کے آئین والا پاکستان ہے, یہ 1973 کے آئین والا پاکستان ہے, یہ 1974 میں کی گئی اب اسے کیا کہیں گے جو آئین میں جو دفعات داخل کی گئی, یہ وہ والا پاکستان ہے جس میں میرا جو خیال ہے ڈاکٹر رمیش جو ہیں وہ ظاہر ہے ان کی اپنی مجبوریاں ہیں اور وہ اپنا خیال اور اپنی رائے رکھنے میں بھی آزاد ہیں, بٹ میرا خیال ہے کہ یہ جو پاکستان ہے جسے ہم اسلامی جمہوریہ پاکستان کہتے ہیں اور جہاں قرارداد مقاصد جو ہے وہ متعین کرتی ہے کہ آپ کا راستہ کیا ہے, یہ وہ پاکستان ہے جس کی ڈیفینیشن شاید سب سے بہتر ڈاکٹر اسرار احمد کیا کرتے تھے. یہ وہ کہتے تھے کہ پاکستان میں اقلیتیں جو ہیں وہ دوسرے درجے کی شہری ہوں گی, وہ ضمنی ہوں گی, ان سے آپ کو ٹیکس لینا چاہیے, ان سے آپ کو جزیہ لینا چاہیے, ان کو کبھی بھی پہلے درجے میں آپ رکھ نہیں سکتے. اور زمانی حقیقت بھی بہرحال آپ کو یہی بتاتی ہے کہ ایسا ہی ہے. مثال کے طور پہ اگر آپ دیکھ لیجئے, ہمارے یہاں توہین مذہب کا قانون موجود ہے, اس میں بے شمار لوگوں کو سزائیں ہوئی, بے شمار لوگ جیل میں گئے, لیکن مجھے یاد نہیں پڑتا, یہ تو مجھے نظر آتا ہے کہ بہت سے عیسائی جو تھے ان کو قید بھی ہوئی, سزا بھی ہوئی, اس سے آگے بھی بات چلی گئی, بہت سے لوگ مارے بھی گئے اس چکر میں, لیکن مجھے یہ کبھی یاد نہیں کہ نیدا گنبد جو لاہور میں جو سنہری کلس والا مندر تھا جب وہ گرایا گیا تو اس سلسلے میں کسی مسلمان کو کوئی سزا ہوئی ہو, کبھی جو احمدیوں کی کوئی عبادت گاہ گرانے کے اوپر کسی کو کوئی سزا سنائی گئی ہو, عیسائیوں کے جو مقدسات ہیں جن کی بے حرمتی بہت سی دفعہ ہوئی ہے اس سلسلے میں کچھ, تو آپ کو نظر آتا ہے کہ دیا جو ہے وہ ایک طرف بہی جا رہی ہے اور دوسری طرف اس کا رخ نہیں ہے. تو زمینی حقیقت تو یہ ہے کہ اقلیتوں کے ساتھ ہم نے کوئی اچھا سلوک نہیں کیا, یہ بنیادی حقیقت ہے. اور آئین میں کوئی ایسا تحفظ جو ہے, اب آئین وہ گیا صاحب نے کہا تھا کہ کاغذ کا ٹکڑا ہے, شاید میرا خیال ہے انہوں نے اس پہ آسد افریقی کہا تھا, تو اس میں لکھی ہوئی باتیں بہت سی ہیں لیکن ہم انہیں کاغذ کے ٹکڑے سے زیادہ اہمیت جو ہے وہ نہیں دیتے. زمین پہ آپ کیا سلوک کرتے ہیں وہ آپ کے بھی سامنے ہے, میرے بھی سامنے ہے, امپیریکل ایویڈنس ہم دیکھ رہے ہوتے ہیں. تو میرا تو نہیں خیال کہ اس پاکستان میں اقلیتوں کے ساتھ جو سلوک ہونا چاہیے تھا وہ ہوا. جو قرارداد مقاصد یا جو 1974-1973 کے اندر جو چیزیں طے کر دی گئی تھی اور جس طرح طے کر دی گئی تھی وہ اس کے حساب سے شاید ٹھیک ہی ہو رہا ہے.
اچھا بھٹو کی جو پیپلز پارٹی ہے وہ ہمیشہ اقلیتوں کے لیے براہ راست انتخاب کی بات کرتی ہے، انہیں پارلیمان میں پہنچاتی بھی ہے، میرا خیال ہے اس وقت بھی اگر چار لوگ ہونے چاہیے تو سات پہنچے ہوئے سینٹ میں، پھر بھٹو صاحب نے ایک مذہبی اکائی کے خلاف ترمیم کیوں کی، مطلب ظاہر ہے ہم جانتے ہیں احمدیوں کے خلاف کی، تو کیا بھٹو صاحب جیسے لبرل بھی برابری پہ یقین نہیں رکھتا تھا؟
مسئلہ یہ ہے کہ یہ آپ کے جو مجھے یقین ہے کہ بھٹو صاحب شاید یقین رکھتے ہیں اس بات کے اوپر، ونس اگین یہ شاید ہمارے دور سے پہلے کی باتیں ہیں، جب میں بہت چھوٹا تھا اس وقت، آپ کی بھی وہی عمر ہوگی، لیکن مجھے لگتا یہ ہے کہ اگر آپ تاریخ کا مطالعہ کریں تو آپ کو لگتا یہ ہے کہ سب سے جو اہم چیز کسی وقت ایک حکمران کے لیے بن جاتی ہے وہ اس کا اقتدار بن جاتا ہے، اس اقتدار کو بچانے کے لیے وہ بے طرح کے سمجھوتے جو ہے وہ کرنے کو تیار ہوتا ہے، وہ چاہے جمعے کی چھٹی کا سمجھوتا ہو، چاہے وہ شراب پہ پابندی کا سمجھوتا ہو، چاہے وہ اقلیتوں کے حوالے سے ایک ایسا بل پاس کرنے کا سمجھوتا ہو جو انسانی حقوق کی بنیادی طور پر خلاف ورزی ہے، عقیدے کا فیصلہ پارلیمان کو نہیں کرنا، یہ خدا اور انسان کے بیچ کی بات ہے، اس میں آپ کے اور میری رائے کچھ بھی ہو سکتی ہے، لیکن یہ دنیا میں پہلی دفعہ ہوا کہ کسی پارلیمان نے فیصلہ کیا کہ کون کیا عقیدہ رکھ سکتا ہے، تو وہ اقتدار کو بچانے کے لیے ہمارے حکمران ایسے سمجھوتے کرتے آئے ہیں اور پھر اس کا خمیازہ جو ہے وہ نسلیں بھگتتی ہیں، تو ہم بھگت رہے ہیں۔
اچھا پاکستان کی اقلیتیں کیوں احتجاج نہیں کرتی یا میڈیا ان کی بات نہیں سنتا، مطلب کئی ایسی چیزیں ہوتی ہیں جس پہ جو یعنی ان اس کمیونٹی سے تعلق نہیں بھی رکھتے ان کا بھی خون کھول جاتا ہے، مطلب یہ فورس کنورژن کی بات ہے یا جیسے وہ بھٹا مزدوروں کو قتل کر دیا گیا تھا میاں بیوی کو، تو کیوں پھر یہ اس طریقے سے آواز نہیں اٹھتی جیسے شور مچانا چاہیے کہ ناانصافی ہوئی ہے؟
سر دیکھیے اس میں دو تین مسائل ہیں، پہلی وجہ یہ کہ اقلیتوں کی تعداد بہت کم ہے، مطلب جب پاکستان تقسیم ہوا تو آپ کو معلوم ہے کہ اقلیتوں کی تعداد جو ہے یہ فیصد تعداد وہ کافی زیادہ تھی، ظاہر ہے بنگلہ دیش کے الگ ہونے کے بعد ہندوؤں کی ایک بڑی تعداد جو ہے اس طرف چلی گئی، اس کے بعد بہت سے لوگ یا ابھی آپ کے علم میں ہے کہ ہندو کمیونٹی کے بے شمار لوگ ہجرت کر گئے، پارسی کمیونٹی جو کراچی میں تھی وہ یہاں سے چلی گئی، ہجرت کر کے چلی گئی، یہودی بھی کچھ افراد تھے، ظاہر ہے اب ایک یہودی شاید پورے پاکستان میں موجود ہے وہ بھی موجود نہیں ہے، تو آپ کو یہ نظر آتا ہے کہ لوگوں کو یہاں سے بھاگنا پڑ رہا ہے، یہ تو آپ کو نظر آ رہا ہے، تو جب بھاگنا پڑ رہا ہے تو اس کی وجہ یہ ہے کہ ایک تو یہ ظاہر ہے ان کی تعداد کم ہوتی جا رہی ہے اور دوسری وجہ یہ کہ انہیں یقین ہے کہ یہاں انصاف ملنے کی توقع جو ہے ان کے پاس نہیں ہے، اور اصل بات یہ ہے کہ احتجاج آپ اس وقت کریں گے ان سے احتجاج کا کوئی نتیجہ برآمد ہونے کی کوئی توقع ہو، مسئلہ یہ ہے کہ آپ نے اور میں نے گوجرا کے، یوہنا آباد کے، جوزف کالونی کے، گجرات کے، یہ قصے ہم دیکھ چکے ہیں سارے ہماری آنکھوں کے سامنے ہیں، تو وہاں آپ کو نظر آ گیا ہے کہ احتجاج کرنے کا انجام کیا ہو سکتا ہے، تو اس کے بعد جان سے زیادہ قیمتی تو کوئی چیز نہیں ہوتی نا، تو اس کے بعد آپ جو اکثریت ہے جو آپ کو یہ کہہ رہی ہے کہ آپ چپ کر کے بیٹھے اور جو ہم کہہ رہے ہیں وہ صحیح ہے تو آپ وہ مان لیتے ہیں، ان کی ہاں میں ہاں ملاتے ہیں، ہاں میں ہاں نہیں ملائیں گے تو جان کا خطرہ ہے، تو اصل ایشو یہ ہے کہ ابھی آپ نے فیصلہ کرنا ہے کہ حقوق چاہیے کہ جان چاہیے، تو جان کی امان ملے گی تو کوئی حقوق کی بات کرے گا، جان کی امان تو پہلے دے دیجیے اقلیتوں کو۔
آپ کے خیال میں پاکستان کے لیے اصل ماڈل کون سا ملک ہے، مطلب سعودی عرب جیسی مذہبی بادشاہت ہے، ایران جیسی تھیوکریسی ہے، یا ترکی جیسا سیکولر ملک ہے، یا ہم کوئی نئی چیز ہم بنا بیٹھے ہیں؟
سر میرا تو خیال یہ ہے کہ ہم اب خیر بہت کنفیوز رہے ہیں، مطلب اسلامی جمہوریہ پاکستان کا لفظ ان اٹ سیلف ڈیپکٹس اے کنفیوژن، میں بہت پیچھے نہیں جانا چاہتا کہ تقسیم دیکھیں بنیادی طور پہ ہم دو قومی نظریے کو ابھی بھی ایک اصول کے طور پہ لے کے چلتے ہیں، اب اگر دو قومی نظریہ اصول ہے تو دو قومی نظریے کے تحت تو ہر ایسا شخص جس کا عقیدہ دوسرے سے مختلف ہے اس کو ایک مختلف جغرافیائی وحدت چاہیے، تو ایک ایسا ملک جو دو قومی نظریے کے اوپر چلتا ہو، آپ مجھے بتائیے کہ 15 اگست 1947 کے بعد سے اس کی کیا عقلی یا کیا انتظامی توجیہ رہ جاتی ہے اور آپ اسے پروپگیٹ کرتے چلے جا رہے ہیں، تو دو قومی نظریے کے تحت آپ سیکولر ملک کیسے بنائیں گے، میری سمجھ سے باہر ہے، اسلامی ملک کا جہاں تک سوال ہے تو اسلامی ملک کا مسئلہ سب سے بڑا پھر یہ آ جاتا ہے کہ آپ سواد اعظم کا اسلام لے کے چلیں گے، آپ اہل تشیع کا اسلام لے کے چلیں گے، آپ دیوبندی اسکول آف تھاٹ کو پریفر کریں گے یا جس کی لاٹھی اس کی بھینس جو ہے وہاں پہ چلے گی، تو یہ بڑے مسائل ہیں، تو اگر بنیادی طور پہ تو میں ایک بنیادی طور پہ ایک سیکولر ریاست کے حق میں ہوں، لیکن اس کے لیے جتنی جس طرح کی راہ ہموار کرنی چاہیے تھی، جس طرح کی زمین بنانی چاہیے تھی، وہ زمین بنانے میں ہم ناکام رہے ہیں، اور ظاہر ہے 70 سال میں بہت سا ایسا مواد، ایسا نصاب اور ایسی تعلیم ہم اپنی نسلوں کو دے چکے ہیں کہ اب انہیں اس بات کے اوپر لانا کہ سیکولر ریاست جو ہے وہ مسائل کا حل شاید ہو سکتی ہے بہت مشکل ہے، وہ اب ایک اور ہی کوئی سوچ اور ایک اور ہی نظریہ بنا کے بیٹھے ہیں جس کی قیمت انہوں نے بہت زیادہ दे चुके हैं, ये मतलब आपके और मेरे दोनों के इल्म में है कि हमने लाशों की सूरत में कीमत चुकाई है, लेकिन उसके बावजूद अब कोई उसको सुनने को और उस पर बात करने को तैयार नहीं है और आपके फतवे जारी हो जाते हैं अगर आप उस पर बात करें तो फिर तो बड़ा मुश्किल हो जाएगा कि आप आगे कैसे बढ़ सकते हैं।
अच्छा, अगर हम चलें सोचते हैं कि मसाइल तो हैं लेकिन हमें कहीं ना कहीं कभी ना कभी हल की तरफ जाना है, तो आपके ख्याल में फिर उसका आगाज कैसे होगा? क्या हम अपने निसाब में कोई तब्दीली लाएं या कुछ राइटर्स मेरे जैसे आप जैसे कुछ हिम्मत करें इस बारे में बोलने की, कुछ एंकर्स बोलें, या सियासतदानों का ये इसमें किरदार है कि वो अवाम राय आमा को किस तरीके से इसके लिए हमवार करें?
सर देखिए, ये जो है ना, ये बड़ी क्लीशेड सी बात है, मैं कोई खास रजाइयत पसंदी इसे मन में रखता नहीं हूँ। मेरा नहीं ख्याल कि ये मसाइल हल की तरफ जा सकते हैं। मेरा ख्याल ये कि मसाइल जो हैं ये बदतरी की तरफ ही जाएंगे और ये मजीद बद से बदतर होते चले जाएंगे। ये मेरी बड़ी सोची समझी राय है। ये कहने को बहुत अच्छा लगता है कि आप लोगों को उम्मीद दिलाइए, कोई थोड़ा बहुत कनूकियत से बाहर निकलिए और बताइए कि ऐसी चीज़ें हल हो सकती हैं और ऐसे हल नहीं हो सकते, लेकिन जो मुझे ज़मीनी हकीकतें नज़र आ रही हैं और जिस तरह लोगों के उनके रवैये नज़र आ रहे हैं उसमें मेरे सामने तो टू बी ऑनेस्ट नहीं है। अगर ये हल कभी निकलना था तो ये हल सिर्फ पॉलिटिकल विल से निकल सकता था और इसका कोई रास्ता नहीं है। पॉलिटिकल विल जिस तरह मुनकसिम है वो आपकी नज़र में है, मेरे आपके लिखने से क्या फ़र्क पड़ेगा? मैं और आप तो लिख ही रहे हैं, हमारे जैसे और बहुत से लोग लिख रहे हैं, लेकिन शायद हमारे जैसे लोग जो हैं वो लिख के दीमक ज़दा निज़ाम को मज़ीद थोड़ी सी तकवीत दे देते हैं और उसका फ़ायदा कोई होता नहीं।
लेकिन हमने तो
बिल्कुल ये ऑनेस्टली आपको बता रहा हूँ, पॉलिटिकल विल मुझे नजर आती नहीं है और जो है वो मुनकसिम है और उसके पास कोई वाज़े लाए अमल नहीं है मौजूद।
क्योंकि हमने हाल में, मैं क्यों ये सवाल कर रहा हूँ, इसलिए कि मैंने हाल में कुछ ऐसे मुजज़े होते हुए देखें, यानी देखें कश्मीर के मामले पर इतने एकदम खामोशी हुई, कहाँ पहले हर हफ्ते और बेशुमार जुलूस निकल आते थे, वो जो खातून आसिया थी उनके लिए इतना ज़बरदस्त मुहिम चली और फिर अचानक वो अदालत से रिहा होकर चली गई और कोई जुलूस जलसे नहीं निकले। यानी इसका मतलब है कि ये पॉजिटिव मामलात भी बास चीज़ों में या नेगेटिव भी कुछ फैसले हो सकते हैं और कोई रद्द अमल नहीं आता।
जी रद्द अमल की हमारी दरअसल मसला ये है कि रद्द अमल की नफ्सियात को आप किस तरह माप रहे हैं। मतलब आसिया बीबी का एक केस जो है वो अपनी जगह, बट जुनैद हफीज साहब भी 7 साल से कैद हैं, उनके लिए अगर ये तब्दीली आनी होती तो ये तब्दीली आपको ओवर द अक्रॉस द बोर्ड नजर आ रही होती। वो किसी एक हिस्से में कहीं तब्दीली आ जाती है जहाँ आप आलमी प्रेशर के आगे या इंसानी हकूक की तंजीमों के आगे कहीं ना कहीं आपको घुटने टेकने पड़ जाते हैं, और ये घुटने टेकना मेरी नज़र में दुरुस्त है एक्चुअली, ये कोई बुरी बात नहीं है। लेकिन आपको पता है कि हमारे यहाँ जो रिएक्शनरी सियासत है उसको कैसे उठाया जाता है, कैसे चलाया जाता है, कौन उसके पीछे होता है, कौन उसको कंट्रोल करता है, तो वो जब जिसको जिस वक्त कंट्रोल करना होता है उसके नज़दीक जाहिर है कोई ना कोई कहीं ना कहीं किसी न किसी तरह के मफादात का सौदा हो रहा होता है। कश्मीर के मामले पर भी आप देख लीजिए, हमें बरसों से एक पाठ पढ़ाया गया, अब वो मौका, लेकिन जब अब बात आई तो वही बात, हम तो यही बात कर रहे थे, बट अब वो वाले लोग जो हॉक्स थे वो भी यही बात करना शुरू हो गए कि अल्लाह की मर्जी और अल्लाह की लाठी और हम जंग तो नहीं कर सकते और ये देखें मत। लेकिन आप ये देखिए कि आपने 70 साल से एक मसले का यरगमाल तो लोगों को बनाया, मतलब इसका मतलब ये है कि हम मुसलसल झूठ बोलते हैं, कभी ना कभी उस झूठ की कली खुल जाती है। ये मोजा होना नहीं है, ये बुनियादी तौर पर झूठ है, कभी ना कभी उसमें बेनकाब हो जाना है, वो हो जाता है अपनी जगह, फिर हम एक नया झूठ शुरू कर देते हैं।
ठीक है हाशिम साहब, बहुत शुक्रिया हमें वक्त देने के लिए। हम कोशिश कर रहे हैं कि आज ये जानने के लिए कायद अजम ने जो तकरीर की थी उनका, उनके जहन में क्या था, क्या उनकी तकरीर के बाद उनके पेश रो और उनके और जो नई नस्लें आईं, यानी तीसरी नस्ल आ चुकी है, क्या कुछ सीखा, कुछ आइन में बेहतरी लाए, सब शहरियों को मसावी हकूक दिए। ज़ाहिर कुछ मायूसी भी है और इससे कोई इख्तलाफ नहीं कर सकता। हमें अब राशिद अहमद साहब ने ज्वाइन किया है जो अहमदी हैं, राइटर हैं, और भी यकीन ज़िंदगी गुजारने के लिए कुछ ना कुछ करते होंगे, उनसे मालूम करते हैं। राशिद साहब बहुत शुक्रिया हमें वक्त देने के लिए। हम आज बात कर रहे हैं कायदे आज़म की 11 अगस्त की तकरीर की, ख़ास तौर पर ज़ाहिर कल यौम आज़ादी है और पाकिस्तान सब शहरियों का मुल्क है, लेकिन आप अहमदियों के नुक्ते नज़र से बताएँ कि क्या पाकिस्तान में तमाम शहरी बराबर हैं, सबको मसावी हकूक हासिल हैं, सबके साथ यकसां सलूक होता है? आप कितने मुतमईन हैं, कितने खफा हैं? अगर कोई शिकायत है या अगर कोई खुशी की बात है तो हमसे शेयर करें।
मुबशर अली साहब, बहुत शुक्रिया मुझे अपने प्रोग्राम में शिरकत का मौका देने के लिए।
जी
जहाँ तक ये बात है कि कायदे आज़म की तकरीर और उसके बाद की सूरत हाल के हवाले से तो मेरे ख्याल एमडीओं की जो सूरत हाल है वो तो बहुत हद तक वाजे है कि एमडी तो शायद पाकिस्तान में दूसरे और फिर शायद तीसरे दर्जे के शहरियों में शुमार होते हैं और उनके साथ जो सलूक होता है वो भी शायद उसी तरह का ही सलूक होता है। लेकिन जहाँ तक बतौर एमडी हमारा मामला है तो हमें उसमें जाहिर है शिकवा शिकायत तो शिकायतें तो होती हैं अरबाब इख्तियार से अरबाब इक्तदार से रियासत से, लेकिन वहीं पे उम्मीद भी है अल्लाह ताला की जात से उम्मीद भी है कि शायद आने वाले वक्तों में कोई हालात बेहतर हो जाएं।
तो इससे जब आपके साथ जी आपके साथ इम्तियाजी सलूक अगर होता है तो फिर आपकी वतन के लिए मोहब्बत में कोई कमी तो नहीं आती या आप मुआशरे को बदलने के लिए आप में नया अज़्म बेदार हो जाता है, क्या उस वक्त फिर जज्बात होते हैं आपके?
आप काइंडली अपना सवाल दोहरा दीजिए, मैं मदद करूंगा, गांव में हूं तो यहां सिग्नल का इशू है, आप काइंडली अपना सवाल दोहरा
जी। मैं सवाल मेरा ये है कि जब इम्तियाजी सलूक होता है तो उससे आपके अपने वतन के बारे में जज्बात हैं उन पे तो फर्क नहीं पड़ता जब जब ऐसा कोई आपके साथ सलूक किया जाता है, या आप सोचते हैं कि नहीं मैंने ये हमने ये मुआशरा बदलना है और उसमें अपने लिए जगह बनानी
है? जी बिल्कुल 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 ऐसे ही है, जो दूसरी आपने बात की है वो उसी से वही हमारा नुक्ता नजर है कि जहाँ तक बन सकता है हम इस माशरे की खिदमत करें, चाहे वो इंसानियत इंसानी हवाले से खिदमत है, चाहे वो सोच बदलने के हवाले से जहाँ तक आप अपना अपनी बात कर सकते हैं कह सकते हैं बच बचा के जितनी, वो हम कोशिश करते हैं कि अपनी बात करें और माशरे में जो है वो जो अदम तवाजुन की जो लहर है और इंतहा पसंदी है उसको टैकल करने की कोशिश की जाए। और दूसरी तरफ जो है वो पाकिस्तान, हम तो ये समझते हैं कि वतन की जो मोहब्बत है वो ईमान का हिस्सा है, ये तो हमें बचपन से तालीम दी जाती है और हम इसी को ही फॉलो करते हैं। तो हर एमडी जो है वो अपनी कोशिश करता है इसी हवाले से कि मुल्क के लिए कोई अच्छा कर सके। उसमें आप डॉक्टर अब्दुल सलाम साहब, जलीफुल्ला खान साहब, ये सारे वो मशाहिर हैं और इसी तरह जिंदगी के हर शोबे में एमडी जो गुजरे हैं उन्होंने अपना नाम पैदा किया है, खासकर मुल्क की और कौम की खिदमत के हवाले से।
ठीक है, अच्छा राशिद साहब,
इस तरह के
राशिद साहब मेरे पास असल में वक्त कम है जी जी, मैं माजत चाहता हूँ हमारे पास वक्त कम है, मैं बस एक सवाल जल्दी से आपसे करना चाहता हूँ कि अहमदी पार्लियामान के इलेक्शन में हिस्सा नहीं लेते और अपना नुमाइंदा नहीं भेजते, तो हमें जरा ये बता दें कि ये जब मुल्क की खिदमत करनी है या लोगों की सोच बदलनी है तो उसके लिए सियासत में हिस्सा लेना तो जरूरी है, क्या इस क्या ये इस बारे में सोचते हैं अहमदी कि ये फैसला बदलें अपना?
एमपी सोचते हैं अपना फैसला बदलेंगे, लेकिन उस फैसले से पहले जो है वो रियासत को अपना फैसला बदलना होगा ना। रियासत ने जो इम्तियाजी सलूक इस मामले में खास तौर पे किया हुआ है, जो वोटर लिस्टें जो बनाई हुई हैं जिसमें सारे बाकी तमाम पाकिस्तानियों को एक लिस्ट में रखा हुआ है और इम्तियाजी सलूक करते हुए सिर्फ एमपी को अलग वोटर लिस्ट पर रखा हुआ, वो जिस दिन तफरी खत्म हो गई तो हम जो है वो सियासत हिस्सा लेना शुरू कर देंगे, सियासत में पहले हम हिस्सा लेते रहे, लेकिन उससे पहले पहले सियासत के अलावा जिन जिन मामलों में हम हिस्सा ले सकते हैं बेहतरी के लिए हवालों से वो हम करते हैं।
ठीक है राशिद साहब, बहुत शुक्रिया, मैं बहुत आपका एहसान मंद हूँ। आप गांव में थे और ऐसी जगह पे जहाँ सिग्नल नहीं आ रहे थे, लेकिन हमारी दरख्वास्त पे आपने कुछ वक्त हमें दिया, किसी और मौके पे मजीद आपसे इस बारे में बात करेंगे।
मैं आपका बहुत बहुत शुक्रगुजार हूँ, आपका वॉइस ऑफ अमेरिका का वॉइस जिन्होंने जो है वो इस हवाले से मौका दिया, बहुत शुक्रिया,
थैंक्स अ लॉट। हम कल पाकिस्तान का यौम आज़ादी है, इस मौके पे हमने सोचा कि कायदे आज़म की 11 अगस्त की तकरीर और पाकिस्तान में माइनॉरिटीज़ की जो सूरत हाल है उस बारे में बात करें, कुछ माइनॉरिटीज़ के ताल्लुक रखने वाले लोगों से, उनके नुमाइंदों से और दानिश्वरों से हमने बात की, और मजमू तौर पे तो ज़ाहिर है पाकिस्तान एक ऐसा मुआशरा है जहाँ सबके लिए जगह है, लेकिन कहीं कहीं फॉल्ट लाइन्स हैं, हर मुआशरे में होती हैं और उन्हें बेहतर करने के लिए कोशिश की जानी चाहिए अक्सरियती ग्रुप की तरफ से भी और अकलियतों की तरफ से भी। इसी उम्मीद के साथ हम आज का प्रोग्राम ख़त्म कर रहे हैं कि पाकिस्तान का मुस्तकबिल अच्छा है, रोशन है और यौम आज़ादी पर सब लोग मिलकर खुशी मनाएंगे, और इसी के साथ हमारे प्रोग्राम का वक्त आज ख़त्म हुआ। मुबशिर अली ज़ादी को इजाज़त दीजिए, हमारे प्रोड्यूसर थे अंजुम हैरल गिल और स्टूडियो इंजीनियर थे पीट हंडले।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
पाकिस्तान में रियल एस्टेट इंडस्ट्री में जदीद टेक्नोलॉजी का इस्तेमाल, खुसूसी रिपोर्ट के साथ मैं हूं यास्मीन जमील। पाकिस्तान में घरों और इमारतों की तामीर और खरीदो फरोख्त को बेहतर बनाने और पाकिस्तान में रियल एस्टेट बिजनेस में जदीद टेक्नोलॉजी के इस्तेमाल से इंडस्ट्री को एक नई जहत फराहम करने के लिए हाल ही में इस्लामाबाद में कायम एक इदारे मेमार ने अहम पेशरफ्त की है। वॉइस ऑफ अमेरिका से गुफ्तगु करते हुए मेमार के को फाउंडर मोहम्मद नकी एजाज ने बताया कि ये टेक्नोलॉजी तरक्की याफ्ता मुल्कों में पहले से मौजूद है, लेकिन पाकिस्तान की रियल एस्टेट इंडस्ट्री में इसका इतलाक अभी तक शाज ही हुआ है। इन टेक्नोलॉजीज की वजाहत करते हुए उन्होंने कहा,
दो टेक्नोलॉजीज हम इस्तेमाल करते हैं। पहली का नाम वर्चुअल रियलिटी है, जिसको शॉर्ट में VR के नाम से जाना जाता है, और दूसरी टेक्नोलॉजी हम इस्तेमाल करें उसका नाम ऑगमेंटेड रियलिटी है, जिसको शॉर्ट में AR के नाम से जाना जाता है। इन दो टेक्नोलॉजीज को इस्तेमाल करके हम जो बनने वाली बिल्डिंग होती है उसको आपकी जो बनने वाली साइट होती है कंस्ट्रक्शन साइट, उस पर जाके दिखाते हैं। होता कुछ यूं है कि अगर आपका एक घर बनने वाला है, मसलन आप अपना एक स्मार्टफोन लेकर जाएंगे उस प्लॉट पर जहाँ पे आपका घर बनने वाला है, वहाँ पे अपने स्मार्टफोन का कैमरा खोलेंगे और जिस खाली प्लॉट पे आपका घर जिस जगह पे बनना है वहाँ पे असली साइज में आपको बना हुआ घर बने होने से पहले नजर आ जाएगा।
मोहम्मद नकी एजाज ने कहा कि इस टेक्नोलॉजी के इस्तेमाल से मकान और इमारतें खरीदने वालों और फरोख्त करने वालों दोनों को फायदा हो रहा है।
इसका फायदा कुछ इस तरह होता है कि आप देख सकते हैं कि आपका घर बनने के बाद कैसा लगेगा, आपने अगर उसमें कोई चेंजेस कराने हैं वो आप उसी वक्त करा सकते हैं, आपकी कंस्ट्रक्शन कॉस्ट बच सकती है। आपका घर बनने वाला होता है उसको ये फायदा होता है कि वो अपनी मर्जी से उसी वक्त फर्नीचर चेंज कर सकता है, कोई उसको टाइलें पसंद नहीं आ रही है वो टाइलें चेंज कर सकता है, कोई रंग चेंज करना है वो रंग चेंज कर सकता है। उससे उनको ये फायदा होता है कि उनका एक इनपुट डिजाइन में आ जाता है, और इसमें जो बिल्डर्स हैं जो कि रियल एस्टेट एजेंट्स हैं उनको ये फायदा होता है कि उन्होंने ये डिजाइन या ये जो घर हैं वो बनने से पहले बेचने होते हैं, तो जो कस्टमर उनके पास घर खरीदने आता है वो जब बना हुआ घर देख सकते हैं बनने से पहले, तो उनका खरीदो फरोख्त में आसानी हो जाती है, वो उसको बेहतर तरीके से समझ सकते हैं, और जो सेल कर रहा होता है उसको ये फायदा होता है कि उसका जो घर बेचने वाला है वो आसानी से बिक भी जाता है, उसकी कंस्ट्रक्शन भी ज्यादा एफिशिएंट हो जाती है।
उन्होंने कहा कि उनकी ऐप कोई ऐसी ऐप नहीं जो आम प्ले स्टोर या ऐप स्टोर पर ओपन रखी जाए।
हमारी जो ऐप है वो ऐसी ऐप नहीं है कि हम उसको प्ले स्टोर पे या ऐप स्टोर पे हर एक के लिए ओपन रखें, जो हमारे स्पेसिफाइड क्लाइंट्स होते हैं उनको उन्हीं की ऐप दे दी जाती है और उनकी ऐप में उनके सारे क्लाइंट्स का डेटा होता है। हमारे जो क्लाइंट्स हैं वो कंस्ट्रक्शन बिल्डर्स होते हैं।
उन्होंने कहा कि ओवरसीज पाकिस्तानियों को भी उनकी ऐप के जरिए पाकिस्तान के रियल एस्टेट इंडस्ट्री में सरमायाकारी का बेहतर मौका फराहम किया जाएगा।
ओवरसीज पाकिस्तानी जो पाकिस्तान में इन्वेस्ट करना चाहते हैं वो भी इसका बहुत अच्छे से इस्तेमाल कर सकते हैं कि यहाँ पे जो प्रॉपर्टी है वो उसको आराम से देख सकते हैं, उसकी कंस्ट्रक्शन को ओवरलुक कर सकते हैं, और बेसिकली हम लोग फ्यूचर में ये वाली चीज भी ला रहे हैं कि ओवरसीज पाकिस्तानी ने अगर कोई इन्वेस्टमेंट इन टर्म्स ऑफ रियल एस्टेट पाकिस्तान में करनी है तो हम उनको भी हेल्प करें इसके थ्रू।
मौजूदा हुकूमत के 50 लाख घरों की तामीर में इस टेक्नोलॉजी के इस्तेमाल के इम्कान और इसके फायदों पर रोशनी डालते हुए मोहम्मद नकी ने कहा,
देखें जो 50 लाख घर बनने हैं अगर आप देख बनने से पहले देख लें कि ये वाला घर बनने से पहले कैसा लगेगा, और अगर कोई ऐसी चीज है जो बनने के बाद जो है वो तोड़ना मुश्किल होगी, उससे पैसे ज्यादा लगेंगे, तो अच्छा है कि अगर कोई नुक्स उसमें है वो डिजाइन के स्टेज में ही बेहतर हो जाए, तो एक तो आपकी कंस्ट्रक्शन कॉस्ट बहुत बचेगी, दूसरा आपकी कंस्ट्रक्शन थोड़ी तेज हो जाएगी क्योंकि ऑब्वियसली गवर्नमेंट ने अपने 5 सालों के अंदर अंदर ये 50 लाख घर मुकम्मल करने हैं, तो जो एफिशिएंसी है काम की वो इंक्रीज हो सकती है और जो उस पर कॉस्ट लगनी है वो कम हो सकती है।
रियल एस्टेट इंडस्ट्री में टेक्नोलॉजी की अहमियत पर रोशनी डालते हुए एजाज नकी ने कहा,
यूट्यूब ٹرینڈ بدل رہے ہیں, لوگ آرکیٹیکچرل ڈیزائننگ کی طرف آ رہے ہیں, چونکہ جب بھی کسی کو بھی کوئی بھی گھر بنوانا ہے یا کوئی عمارت کھڑی کرنی ہے تو اس کا جو نقشہ ہے وہ ایک آرکیٹیکٹ نے ہی بنوانا ہے, اور آرکیٹیکٹس جو ہیں ان کو ٹیکنالوجی کی طرف آنا چاہیے, اس میں ہم بھی تھوڑا کام کر رہے ہیں. جس طرح یہ آگمنٹڈ ریئلٹی کا استعمال ہم لوگوں نے شروع کیا ہے, ہم لوگ باقی آرکیٹیکٹس کے پاس بھی جاتے ہیں, ان کو بتاتے ہیں کہ کس طرح ایفیشینٹ کیا جا سکتا ہے آرکیٹیکچرل پریکٹس کو ٹیکنالوجی استعمال کر کے, کیونکہ پاکستان میں ٹیکنالوجی آرکیٹیکچر میں بہت لیٹ آتی ہے, باہر کی دنیا میں پہلے آ جاتی ہے, پاکستان میں کچھ دیر بعد آتی ہے. تو ایک تو وہ برج ہم کریٹ کر رہے ہیں کہ ٹیکنالوجی کو پاکستان میں فروغ کیا جائے, پھر آرکیٹیکٹس کو اویئرنیس دینا کہ ان کو بھی ٹیکنالوجی میں اتنا ہی آگے ہونا چاہیے جتنے باقی شعبوں کے لوگوں کو ہونا چاہیے.
یہ تھے پاکستان میں ریئل اسٹیٹ انڈسٹری میں جدید ٹیکنالوجی کے استعمال سے اسے ایک نئی جہت فراہم کرنے والی اسلام آباد کی ایک کمپنی میمار کے کو فاؤنڈر محمد نقی اعجاز. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.